मृत्यु हरेक मानिसको जन्मपछि ढिलो या चाँडो हुने एउटा दुःखद वास्तविक घटना हो र मृत्युलाई बाइबलले भन्दछ कि यो पापको झेला हो। बाइबलले यो पनि भन्दछ त्यहाँ धर्मी कोही छैन, एकजना पनि छैन र परमेश्वरको महिमा खोज्ने कोही पनि छैन। यसको मतलब कि पापी मानिसले आफैलाई आफ्नै असल कार्यबाट आफैले त्यस मृत्युबाट बचाउन सक्दैन। तर जसले ख्रिस्ट येशूमाथि विश्वास गर्छ, पालना गर्छ, उनीहरूको निम्ति यो मृत्यु वास्तविक मृत्यु हुने छैन। र ती मानिसहरूले जसले ख्रिस्ट येशूमा विश्वास गर्छन् उनीहरूको निम्ति त्यो मृत्यु वास्तविक मृत्यु हुने छैन र तिनीहरूले साँचो मृत्युलाई देख्ने छैनन्। अनुसार हामी यही सत्यतालाई योहन्नाको पुस्तकबाट सुसमाचार योहन्ना 8 अध्यायको 48 हामी हेर्नेछौँ, 48-59। सुसमाचार योहन्ना 48, सुसमाचार योहन्ना 8 अध्यायको 48-59। आशा गर्छु तपाईँले यो खण्ड पाइसक्नु भएको छ। म हामी सबैजनाको सेवाको निम्ति पाठ गर्नेछु, तपाईँहरूले आफ्नो बाइबलमा हेर्नुहोला। यहुदीहरूले उहाँलाई जवाफ दिए, के हाम्रो यो भनाइ ठिक होइन कि तिमी सामरी हौ र तिमीलाई भूत लागेको छ? यीशुले जवाफ दिनुभयो, मलाई भूत लागेको छैन, तर म आफ्ना पिताको आदर गर्दछु र तिमीहरू मेरो अनादर गर्दछौ। तर म आफ्नै महिमा खोज्दिनँ, एकजना हुनुहुन्छ जसले महिमा खोज्नुहुन्छ र फैसला गर्नुहुन्छ। साँच्चै म तिमीहरूलाई भन्दछु, यदि कसैले मेरो वचन पालन गर्यो भने त्यसले कहिले मृत्यु देख्ने छैन। पद 52 यहुदीहरूले उहाँलाई भने, अब हामीलाई पक्का थाहा भयो तिमीलाई भूत लागेकै हो। अब्राहमको मृत्यु भयो, अगमभक्तहरू पनि मरे, तर तिमी भन्दछौ कसैले मेरो वचन पालना गर्यो भने त्यसले कहिले मृत्यु चाख्ने छैन। के हाम्रा पुर्खा अब्राहम भन्दा तिमी महान हौ? उनको मृत्यु भयो अनि अगमभक्तहरू पनि मरे, तिमी चाहिँ आफैले को हुँ भनी दाबी गर्छौ। यीशुले जवाफ दिनुभयो, यदि मैले आफ्नै महिमा गरेँ भने मेरो महिमा व्यर्थै हुन्छ। मलाई महिमा दिने मेरा पिता हुनुहुन्छ जसलाई तिमीहरू हाम्रा परमेश्वर भन्दछौ। तिमीहरूले उहाँलाई चिनेका छैनौ, तर म उहाँलाई चिन्छु। म उहाँलाई चिन्दिनँ भन्छु भने त तिमीहरू सरह झुटा ठहरिनेछु, तर म उहाँलाई चिन्दछु र उहाँको वचन पालना गर्दछु। तिमीहरूका पुर्खा अब्राहम मेरो दिन देख्नलाई प्रफुल्लित भएका थिए र तिनले देखे अनि रमाए। यसकारण यहुदीहरूले उहाँलाई भने, तिमी अझै 50 पुगेका छैनौ त के तिमीले अब्राहमलाई देखेका छौ? यीशुले तिनीहरूलाई भन्नुभयो, साँच्चै म तिमीहरूलाई भन्दछु, अब्राहम हुनुभन्दा अघिबाटै म छँदैछु। तब तिनीहरूले उहाँलाई भन्न, उहाँलाई हान्न भनी ढुङ्गा टिपे, तर यीशु लुकेर मन्दिरबाट बाहिर निस्किजानुभयो। आज हामी विशेष एउटा थिमलाई लिएर, एउटा मुख्य बुँदालाई लिएर हामी वचन हेर्नेछौँ। मुख्य मुद्दा रहेको छ, येशूमा हुनेले कहिले पनि मृत्यु देख्ने छैन, आजको वचनको मुख्य बुँदा। र हामी यही बुँदा मुनि रहेर हामी विशेष यो एक एक पद गर्दै हामी जानेछौँ। हामीले जब पद 48 हेर्छौँ भने यहुदीहरूले येशु ख्रीष्टलाई जवाफ दिएका छन्। यसको मतलब कि कुन जवाफ दिए भन्ने कुरा चाहिँ हामीले माथि पाउँछौँ, जुन ख्रीष्ट येशूले आफूले दिनुभएको जवाफ, जुन 42-47 जुन यहुदीहरूलाई दिनुभएको जवाफप्रति फेरि यहुदीहरूले येशूलाई जवाफ दिँदैछन् र उनीहरूले भन्छन्, के हाम्रो यो भनाइ ठिक होइन कि तिमी सामरी हौ र तिमीलाई भूत लागेको छ? यहाँ यहुदी धर्मगुरुहरूले ख्रीष्ट येशूलाई विशेष दुईवटा कुरा भन्दछन्, दुई तरिकाले उहाँलाई आलोचना गरेका छन्, या त उनीहरूले ख्रीष्ट येशूलाई गिराएर भनेका छन्। पहिलो, उनीहरूले भन्छन् सामरी, र दोस्रो भूत लागेको छ। त्यसो भने यी सामरीहरू को थिए, कहाँबाट आए, किन यहुदीहरूले सामरी भनेर भन्छन् त? हामी थोरै उहाँहरूको बारेमा हेर्छौँ। सामरी र यहुदीहरू बीच ठुलो भिन्नता थियो, त्यहाँ विभेद थियो कि यहुदीहरूले सामरीहरूलाई घृणा गर्दथे, जब हामी पुरानो नियममा हेर्छौँ भने पुरानो करारको समयमा जब सामरीहरू असुरीहरूबाट पराजित भए र तिनीहरू सामरियामा बसे र त्यहाँका धेरै विदेशीहरूलाई ल्याए र ती विदेशीहरूसँग सामरीहरूको विवाह भयो र उनीहरूले अरू नै त्यही विदेशीहरूको देवतालाई उनीहरूले पूजा गर्न थाले। जब हामीले दोस्रो राजाको पुस्तकमा हामीले हेर्छौँ भने दोस्रो राजा 17:22-23 पदलाई तपाईँहरूले हेर्नुभयो भने त्यहाँ हामी यो पाउँदछौँ। उनीहरूले जुन परमेश्वरलाई पुज्नुपर्ने थियो तर जुन परमेश्वरको आराधना गर्नुपर्ने थियो जब उनीहरूले विदेशीहरूसँग विवाह गरे त्यसपछि उनीहरूले त्यही विदेशीहरूको देवतालाई उनीहरूले पूजा गर्न थालेका छन् र त्यही समयबाट उनीहरू कि सामरीहरू अर्ध यहुदी आएका थिए र यहुदीहरू र सामरीहरू बिच यसरी विभेद आएको थियो। त्यसकारण उनीहरूले ख्रिस्ट येशूलाई त्यसरी होच्याएको एउटा घृणित तरिकाले उनीहरूले भनेका छन्। जब हामी अगाडि अझै हेर्छौँ भने यहुदीहरू जुन सामरीहरू भएको ठाउँबाट पनि उनीहरू हिँड्न मान्दैनथे। त्यसै कारण उनीहरूले तुच्छ ढङ्गबाट चाहिँ उनीहरूले ख्रिस्ट येशूलाई तिमी सामरी हौ भनिरहेका छन्। र दोस्रो तिनीहरूले प्रभु येशूलाई भन्दछन् तिमीलाई भूत लागेको छ कि जो परमेश्वरका पुत्र हुनुहुन्छ जो परमेश्वर हुनुहुन्छ तिमीहरूले ख्रिस्ट येशूलाई नै भूत लागेको छ भनेर भन्छन्। किन उनीहरूले भन्छन्? माथि येशूले जवाफ दिनुभएको छ तिमीहरू दियाबलसका सन्तान हो तिमीहरू परमेश्वरका सन्तान होइनौ भनेर ख्रिस्टले माथि 44 पदतिर उहाँले भन्नुभएको छ। त्यसकै जवाफमा उनीहरूले उल्टै ख्रिस्ट येशूलाई चाहिँ तिमीलाई चाहिँ भूत लागेको छ भनेर भनिरहेका छन्। वास्तवमा हामीले नयाँ करारमा हिँड्यौँ भने येशूलाई यो भूत लागेको छ भनेर पहिलो पटक भनिएको छैन। अरू पुस्तकहरूमा अरू ठाउँमा पनि यही यहुदीहरूले ख्रिस्ट येशूलाई भूत लागेको छ भनेर भन्छन्। जब हामी योहन्ना 7 अध्यायमा जान्छौँ भने त्यहाँ पनि येशूलाई भूत लागेको छ भनेर भनेका छन्। जब हामी मत्तीको पुस्तक 3:22-30 जान्छौँ त्यसमा पनि येशूलाई यही भाषा प्रयोग गरेको हामी पाउँछौँ। तर अब येशूले दिनुभएको जवाफलाई हेरौँ न। 49:50 हामी हेर्नेछौँ विशेष कि येशूलाई यसरी तुच्छ ढङ्गबाट यी यहुदीहरूले भनिरहेका छन् तर अब ख्रिस्ट येशूले कसरी उनीहरूलाई जवाफ दिनुहुन्छ? उहाँले भन्नुहुन्छ मलाई भूत लागेको छैन तर म आफ्नो पिताको आदर गर्छु। यहाँनिर शब्द उहाँले बोल्नुभएको कुरा कसरी परिवर्तन भएको छ विचार गर्नुहोला। उहाँले भन्नुहुन्छ मलाई भूत लागेको छैन त्यसपछि उहाँले त्यो विषयमा खण्डन गर्नुहुन्न उहाँले कुरा मोड्नुहुन्छ के गर्नुहुन्छ तर म आफ्ना पिताको आदर गर्दछु। येशूले आफ्नो बारेमा आफैले भनिराख्नु भएको छैन उहाँले सिधै पिताको आदर र तिमीहरू मेरो अनादर गर्दछौ कुरा यहाँ हामीले देख्छौँ कि फरक भएछ। तिमीहरूले चाहिँ मेरो अनादर गर्छौ ख्रिस्टले भन्छ म पिताको आदर गर्छु तर तिमीहरूले मेरो अनादर गर्छौ। कसरी ख्रिस्ट येशूले पिताको आदर गर्नुभयो? 50 हेर्नुहोस् म आफ्नै महिमा खोज्दिन। ख्रिस्ट येशूले पिताको महिमा पिता केन्द्रित हुनुभयो उहाँले त्यसरी उहाँको आदर गर्नुभयो। र पद तल हेर्नुहोस् 54-56 हेर्नुहुन्छ भने त्यहाँ पनि येशूले आफ्नो महिमा खोज्नु भएको छैन उहाँले पिताको आज्ञा पालन गर्नुभएको हामी त्यहाँ पाउँछौँ। यही कुराबाट येशूले आदर गर्नुभयो येशूले भन्नुभयो कि पिताले जे भन्नु भएको छ त्यही गर्नु चाहिँ पिताको इच्छा अनुसार गर्नु नै मेरो भोजन हो। उहाँले आफ्नो पिताको इच्छाभन्दा बाहिर गएर आफ्नै इच्छामा गर्नु भएन उहाँलाई जसले पठाउनुभयो उहाँको इच्छा अनुसार गर्नुभयो। यसरी उहाँले आज्ञा पालनद्वारा पिताको आदर गर्नुभएको छ। आदर गर्नुभएको कुनै पनि कसैको सामु गएर झुकिनु मात्र होइन या नमस्कार भन्नु मात्र होइन जयमसी भन्नु मात्र होइन तपाईँले देखिदिनुहुन्छ आदर आज्ञा पालनसँग जोडिएको कुरा हो। त्यसै कारण येशूले आफ्नो पिताको आज्ञा पालन गर्नुभएको छ त्यसरी उहाँले आदर गर्नुभएको छ। तर यीशुले भन्नुहुन्छ तिमीहरूले मेरो अनादर गरेका छौ। कसरी यी युदीहरूले ख्रिस्ट यीशुको अनादर गरेका छन्? सजिलै हामी देख्न सक्छौँ कि उनीहरूले ख्रिस्टले भन्नुभएको वचन, ख्रिस्टको वचनलाई उनीहरूले विश्वास गरेको छैन। पहिलो, दोस्रो, उनीहरूले उहाँलाई मार्न खोजेको छन्, जुन हामी गत हप्तामा त्यो कुराहरू हेरिसकेका छौँ, त्यसका हामी त्यो डिटेलमा जाँदैनौँ। जुन उनीहरूले भन्ने जुन ख्रिस्ट यीशुलाई जुन परमेश्वरले पठाउनु भएको थियो, हामी माथितिर हेर्दै थियौँ कि उनीहरूले भन्छन् हाम्रो पिता त परमेश्वर हो, तर त्यही परमेश्वरले आफ्नो पुत्रलाई पठाउनु भयो, आफ्नो पुत्रद्वारा वचन दिनुभयो, तर जसले मेरो हाम्रो पिता परमेश्वर भन्छन्, तर उनीहरूले त्यही वचन उल्लङ्घन गरेका छन्, त्यही वचनमा विश्वास गरेका छैनन्, त्यसरी उनीहरूले अनादर गरेका छन्। र जब उनीहरूले येशु ख्रिस्टको अनादर गरे, एक त्यही बेला साथमै उनीहरूले परमेश्वरको पनि अनादर गरेका छन्, किनभने ख्रिस्ट येशुले भन्नुहुन्छ पिता र म एकै हौँ। हामी अझै पछाडि त्यो कुराहरू हेर्नेछौँ। र उनीहरूले पनि त्यसरी अनादर गरेको छ भने आज तपाईँ र मैले कसरी परमेश्वरको आदर गरेका छौँ? तपाईँको जीवनमा के ख्रिस्ट येशुको वचनलाई आदर गर्नुभएको छ? के विश्वास गर्नुभएको छ? येशुले भन्नुहुन्छ सुसमाचारको पुस्तकमा, म जीवनको रोटी हुँ, के त्यो रोटीलाई खानुभएको छ? र येशुले भन्नुहुन्छ म संसारको ज्योति हुँ, के त्यो ज्योतिमा तपाईँ हुनुहुन्छ? येशुले भन्नुहुन्छ ढोका मै हुँ, म असल गोठालो हुँ, पुनरुत्थान र जीवन मै हुँ, बाटो सत्य र जीवन म नै हुँ, साँचो दाको बोट म हुँ। येशुले भन्नुभएको छ, के तपाईँले यो वचनलाई विश्वास गर्नुभएको छ? के यही ख्रिस्ट येशुलाई विश्वास गर्नुभएको छ? र यही वचन भन्नु नै परमेश्वरले भन्नुहुन्छ कि एकअर्काको भार उठाऊ, जागा रहौ, प्रार्थना गर, संसारको जुवामा ननारियो। के तपाईँले यो कुराहरूको आज्ञा पालन छ? के तपाईँको जीवनमा हरेक दिन प्रार्थना छ? के हरेक दिन बाइबल अध्ययन छ? के अर्काको निम्ति आत्मिक वृद्धिको निम्ति तपाईँको हृदयमा त्यो हृदय छ? यदि छ भने परमेश्वरको महिमा भएको होस् कि तपाईँले उहाँको वचनमा विश्वास गर्नुभएछ। यदि छैन भने पश्चाताप गर्नुहोस्, फर्कनुहोस्। त्यहाँ अर्को अझै हामी हेर्नेछौँ कि उहाँले त्यति मात्रै भन्नुहुन्न पद 50 कि म आफ्नो महिमा खोज्दिनँ, एकजना हुनुहुन्छ जसले महिमा खोज्नुहुन्छ र फैसला गर्नुहुन्छ। एकजना हुनुहुन्छ जसले चाहिँ ख्रिस्टको महिमा खोज्नुहुन्छ। जब ख्रिस्टको महिमा हुन्छ तब परमेश्वरको पनि महिमा हुन्छ। जब हामी योना 17 हेर्छौँ भने परमेश्वरले अनन्त विगतदेखि नै आफ्नो पुत्रको महिमा गर्नुभएको छ। यसलाई हामी अझै तल अर्को खण्डमा गएर हामी हेर्नेछौँ डिटेलमा। र अर्को अझै यहाँ एउटा कुरा भन्नुहुन्छ, उहाँले फैसला गर्नुहुन्छ, उहाँले न्याय गर्नुहुन्छ। यहाँ येशूले आफ्नो बारेमा आफै खण्डन गर्नुभएको छैन, उहाँले आफ्नो बारेमा आफूलाई त्यो होच्याएर गिल्ला गर्नेहरूलाई पिताको हातमा सुम्पिनुहुन्छ कि ख्रिस्ट जब संसारमा आउनुभयो उहाँ न्याय गर्न आउनु भएन, तर उहाँले उहाँका हराएकाहरूलाई खोज्न र बचाउन आउनुभयो। जब हामी योहन्ना 3:16-17 हामी हेर्छौँ भने हामी पाउँदछौँ। तर हामी जब फेरि 5 आउँछौँ भने पिताले ख्रिस्टलाई फेरि न्याय गर्ने अधिकार पनि दिनुभएको छ। तर यहाँ उहाँले भन्नुहुन्छ कि त्यो दिन उहाँले पिताको हातमा छोड्नुभएको छ, जसले फैसला गर्नुहुन्छ त्यो उहाँको न्यायको दिनको निम्ति उहाँले गर्नुहुन्छ। र उहाँले भन्दै हुनुहुन्छ कि यसको अर्थ यही हो कि जब ती यहुदीहरूले येशु ख्रिस्टलाई भनेका थिए हाम्रो पिता त परमेश्वर हुनुहुन्छ, तर उनीहरूले येशुलाई इन्कार गरे, त्यसकारण येशुले यहाँ यही जवाफ दिनुहुन्छ, उहाँ नै अब फैसला गर्नुहुन्छ, उहाँले न्याय गर्नुहुन्छ, को कसको सन्तान हो भनेर। यहाँ येशूले माथि भन्नुभएको छ तिमीहरू दियाबोलसका सन्तान हो, त्यसै कारण मेरो वचन सुन्दैनौ, त्यसै कारण मेरो पिताले भन्नुभएको कुरा तिमीहरूले सुन्दैनौ, त्यसै कारण उहाँले भन्नुहुन्छ अब तिमीहरूले जुन परमेश्वरलाई मेरो पिता भन्छौ त्यही पिताले फैसला गर्नुहुन्छ, उहाँ नै न्याय गर्नुहुने परमेश्वर हुनुहुन्छ। अनि यही परमेश्वर तपाईँ र मेरो पनि न्याय परमेश्वर हुनुहुन्छ। यदि हामी ख्रिस्टमा छैनौँ भने हामी उहाँको सन्तान हुन सक्दैनौँ। यदि हामी ख्रिस्टमा छौँ भने मात्रै हामी उहाँको न्यायबाट बच्न सक्छौँ। तर परमेश्वरले ख्रिस्ट येशूले पद 51 हेर्नुहोस् न, एउटा असल प्रतिज्ञा गर्नुभएको छ, एउटा सुन्दर प्रतिज्ञा यहाँ दिनुभएको छ। उहाँले भन्नुहुन्छ, साँच्चै म तिमीहरूलाई भन्दछु, यदि कसैले मेरो वचन पालन गर्यो भने त्यसले कहिले मृत्यु देख्ने छैन। यहाँ कति सुन्दर एउटा प्रतिज्ञा गर्नुभएको छ। यो साँच्चै भन्ने शब्द हामीले योभन्दाको पुस्तकमा हामीले हेर्ने भने यो धेरैपल्ट प्रयोग भएको हामी पाउँछौँ। साँच्चै म तिमीहरूलाई भन्दछु कि त्यसले ख्रिस्टको वचनमा रहनेले मृत्यु देख्ने छैन। यसको अर्थ यो होइन कि ख्रिस्टले एउटा क्रुसको कुरा यहीँ सकाउनु भयो, सुसमाचारको कुरा यहीँ समाप्त गर्नुभयो, उहाँको क्रुसको मृत्यु र पुनरुत्थानको कुरा यहीँ समाप्त गर्नुभयो भन्ने कुरा यो होइन। किनभने उहाँले 10 अध्यायमा आएर भन्नुभएको छ कि उहाँले एउटा असल गोठालोले आफ्नो भेडाको निम्ति आफ्नो जीवन दिँदछ, समर्पण गर्दछ, कि जहाँ क्रुसको बारेमा छ। हामी यो यहाँ मृत्युको कुरा भएको छ, हामी त्यो कुरा गर्नेछौँ। मृत्यु दुई किसिमको छ, एउटा शारीरिक मृत्यु र आत्मिक मृत्यु। वास्तवमा यहाँ ख्रिस्टले शारीरिक मृत्युको कुरा गरिरहनु भएको छ होइन, यहाँ आत्मिक मृत्युको कुरा गरिराख्नु भएको छ। शारीरिक मृत्यु यसले भनिराख्नु भएको छैन कि जो पनि विश्वास गर्ने, म माथि विश्वास गर्ने, मेरो वचन पालना गर्ने, उनीहरू शारीरिक रूपमा मर्दैनन् भनेर भन्नुभएको छैन, कि हरेक विश्वासी पनि शारीरिक रूपमा मर्नेछ। त्यो भनेको के हो? सरल भाषामा हाम्रो प्राण र शरीर छुट्टिने कुरा हो। तपाईँको सोल र फ्लेसको छुट्टिने समय हो शारीरिक मृत्यु। तर आत्मिक मृत्यु भनेको चाहिँ आफ्नो प्राण र परमेश्वरसँगको छुट हो, अनन्त न्यायमा जाने त्यो मृत्यु हो। ख्रिस्ट येशूले यही भनिदिन्छ, जबकि यहाँ येशूले भनिराख्नु भएको छैन कि हामी यो उहाँले शारीरिक मृत्युको कुरा गर्नुभएको छैन। जब हामी उहाँमा हुन्छ मृत्यु देख्ने छैन, कि हामीले लाजरसको घटनालाई हामी हेर्छौँ भने थाहा पाउँछौँ कि उहाँले आत्मिक मृत्युको यहाँ कुरा गर्नुभएको छ। र जब लाजरस उनी चिहानमा थिए, उनको शरीर मात्र चिहानमा थियो आत्मा परमेश्वरसँग, त्यसै कारण जो पनि ख्रिस्टियन, हरेक ख्रिस्टियन शारीरिक रूपमा मर्छ, तर ऊ मर्ने बित्तिकै जुन वास्तविक मृत्यु, जुन परमेश्वरसँगको सम्बन्धको विच्छेदबाट, परमेश्वरसँग नरहने कुराबाट ऊ एकछिन पनि त्यहाँ हुँदैन। जब ख्रिस्टियन मर्छ तब कि ख्रिस्टसँगै हुन्छ, उसको आत्मा ख्रिस्टसँगै हुन्छ। ऊ मरेपछि उसको आत्मा पनि केही समय मर्छ, फेरि ऊ जिउँछ भन्ने होइन, जीवित भइ उठ्छ भन्ने होइन। तर जब ख्रिस्टमा विश्वास गर्ने, उहाँको वचनमा रहने, जब शारीरिक रूपमा मर्छ, तर पनि त्यही समयबाट नै परमेश्वरसँग उसको आत्मा हुनेछ। जब हामी दोस्रो कोरिन्थीमा हामी हेर्छौँ भने त्यो हामी पाउँदछौँ। त्यसै कारण ख्रिस्टले भन्नुहुन्छ, जब मेरो वचनमा रहने चाहिँ त्यो मृत्यु देख्ने छैन, जुन आत्मिकै मृत्यु। तर पद 52 हेर्नुहोस् न, उनीहरूले कसरी फेरि ख्रिस्टलाई फरक तरिकाले भन्दछ। युदीहरूले उहाँलाई भने, अब उनीहरू अझै येशूलाई फरक ढङ्गबाट नै भनिरहेका छन्। अब हामीलाई पक्का थाहा भयो तिमीलाई भूत लागेकै हो, अब्राहमको मृत्यु भयो, अगमवक्ताहरू मरे, तर तिमी भन्छौ कसैले मेरो वचन पालन गर्यो भने त्यसले कहिले मृत्यु चाख्ने छैन। देख्नुहुँदैछ यहाँ शब्द कसरी उनीहरूले प्रयोग गरेका छन्। ख्रिस्टले भन्नुभएको शब्दलाई फरक बङ्गाएको छन्। ख्रिस्टले भन्नुभयो कि उसले मृत्यु देख्ने छैन, है, अङ्ग्रेजीमा सी भन्नुभएको छ, तर उनीहरूले यहाँ चाख्दैनन्, टेस्टको कुरा गर्नुभएको छ, है। दुईवटा उनीहरूले कसरी शब्दलाई फेरि फरक तरिकाबाट चलाएका छन्, के हाम्रा पुर्खा अब्राहम भन्दा तिमी महान हौ, उनको मृत्यु भयो अनि अगमवक्ताहरू पनि मरे, तिमी चाहिँ आफैले को हो भनी दाबी गर्छौ। उनीहरूले गलत ढङ्गबाट बुझिरहेका छन्। उनीहरूले वास्तवमै शारीरिक रूपमा नै उनीहरूले अझै पनि ख्रिस्टले भन्नुभएको कुरालाई बुझिरहेका छन्। त्यसकारण अब्राहम पनि मरे, अगमवक्ताहरू मरे, तर तिमी चाहिँ यो कसरी भन्न सक्छौ कि उहाँमा रहनेले कहिले पनि मृत्यु देख्ने छैन? ख्रिस्टले भन्नुभएको छ, तर उनीहरूले भन्छन् कि चाख्ने छैनन्। ख्रिस्टले यहाँ यसको डिफेन्ड गर्नुहुन्न, तर उहाँले फेरि आफ्नो पिता केन्द्रित हुनुहुन्छ। वास्तवमा यहाँनिर हामी हेर्छौँ भने उनीहरूले फरक तरिकाले बुझेका छन् कि उनीहरूले अब्राहमहरू अनि अगमवक्ताहरूले उनीहरूको मृत्यु शारीरिक मृत्यु थियो, आत्मिक मृत्यु थिएन भन्ने कुरा उनीहरूले गलत बुझेका छन्। र दोस्रो कुरा उनीहरूले यहाँ के बुझे भन्दाखेरि, किनभने यो प्रश्नबाट हामी थाहा पाउँछौँ, तिमी चाहिँ आफैलाई को हुँ भनी दाबी गर्छौ। यो प्रश्नबाट हामी थाहा पाउँछौँ कि उनीहरूले जुन अब्राहम, जुन हामी अगमवक्ताहरूले भनेका थिए कि आउने मसीहको बारेमा उनीहरूले कुरा गरेका थिए, कि अब्राहमले त्यो प्रतिज्ञा गरिएको मसीहमा विश्वास गरेका थिए, त्यही कुरालाई उनीहरूले गलत बुझेको छ। उनीहरूले कि यही प्रतिज्ञा गरिएको मसीह ख्रिस्ट हुनुहुन्छ भनेर उनीहरूले विश्वास गर्नको साटो उनीहरूले तिमी को हौ भनेर उनीहरूले प्रश्न गरेका छन्। उनीहरूको गलत बुझाइ छ। त्यसै कारण यहाँ येशूले फेरि अर्को जवाफ दिनुहुन्छ। येशूले भन्नुहुन्छ, यदि मैले आफ्नै महिमा गरेँ भने मेरो महिमा व्यर्थै हुन्छ, मलाई महिमा दिने मेरो पिता हुनुहुन्छ। देख्नुहुँदैछ यहाँ कनेक्सन, कि उहाँले आफ्नो बारेमा महिमा, आफ्नै महिमा ख्रिस्टले खोज्नु भएको छैन, पिताको महिमा खोज्नु भएको छ। र उहाँले भन्नुहुन्छ, मलाई महिमा दिने मेरा पिता हुनुहुन्छ। हामी योना 17 अध्यायलाई हेरौँ न। 17 अध्यायको एक पदमा उहाँले भन्नुहुन्छ, 1:10 हामी हेरौँ, हे पिता, समय आइपुगेको छ, तपाईँको पुत्रको महिमा प्रकट गर्नुहोस् र पुत्रले तपाईँको महिमा प्रकट गरोस्। जब पिताको महिमा हुन्छ त्यही समय पुत्रको महिमा हुन्छ। र 5:5 हुन्छ, अब हे पिता, संसारको सृष्टि हुनु अघि तपाईँको सम्मुख मेरो जुन महिमा थियो त्यसैले आफ्नो उपस्थितिमा मलाई महिमित पार्नुहोस्। कि हामीले येशूको महिमा चाहिँ पिताले त्यो समयमा मात्र होइन, जब सारा ब्रह्माण्ड सृष्टि हुनुभन्दा अगाडि अनन्त विगतदेखि नै उहाँहरू महिमामा हुन्थ्यो, उहाँको महिमा थियो। के उनीहरूले यहाँ देख्नुहुँदैछ कि उनीहरूले त्यही परमेश्वर हाम्रो पिता भनेका थिए, वास्तवमा उनीहरू परमेश्वरका सन्तान थिएनन्। यदि उनीहरू परमेश्वरका सन्तान हुँदा हो त उनीहरूले ख्रिस्ट येशूमा विश्वास गर्थे। उनीहरू दियाबलसका सन्तान थिए, जसरी ख्रिस्ट येशूले 5:44 भनेका छन्। र अझै हामी जानेछौँ ख्रिस्टले के भन्नुहुन्छ 55 पदमा, तिमीहरूले उहाँलाई चिनेका छैनौ तर म उहाँलाई चिन्छु, म उहाँलाई चिन्दिनँ भन्छु भने त तिमीहरू सर झुटा ठहरिनेछु, तर म उहाँलाई चिन्दछु र उहाँको वचन पालना गर्दछु। देख्नुभयो यहाँ परमेश्वरको महिमा कसरी ख्रिस्ट येशूले खोज्नुभयो, उहाँको वचन पालना गर्नुभएको छ। उहाँले कसरी उहाँको आदर गर्नुभयो, उहाँको वचन पालना गर्नुभएको छ। उहाँले भन्नुहुन्छ कि जुन परमेश्वर तिमीहरूले हाम्रा पिता भनेका छौ तर तिमीहरूले त्यो वास्तवमा झुटो भनेका छौ, यदि तिमीहरूले उहाँलाई चिन्ने हो त मलाई पनि तिमीहरूले विश्वास गर्ने थियो, मेरो वचन विश्वास गर्ने थियो। तर यदि हामीले पनि येशूलाई चिनेनौँ, उहाँलाई विश्वास गरेनौँ भने हामी पनि परमेश्वरको सन्तान हुन सक्दैनौँ। हामी क्रोधको सन्तान, हामी दियाबलसका सन्तान, हामी संसारकै अधीनमा हुन्छौँ। ख्रिस्ट येशू बाहेक त्यहाँ कुनै पनि बाटो छैन कि परमेश्वरलाई आफ्नो पिता भन्नको निम्ति, परमेश्वरको सन्तान हुनको निम्ति त्यहाँ ख्रिस्ट बाहेक अरू कुनै पनि बाटो छैन। र अब येशूले अर्को एउटा स्पष्ट कुरा भन्नुहुन्छ, 56 हेर्नुहोस्, कि उनीहरूले भनिरहेको छ कि अब्राहमहरूको पनि मृत्यु भयो, अगमवक्ताहरूको पनि मृत्यु भयो, तर अब तिमी को हो भन्छौ। तर येशूले भन्नुहुन्छ, अब अब्राहमले के गरेका थिए भनेर येशूले भन्नुहुन्छ, तिमीहरूका पुर्खा अब्राहम मेरो दिन देख्नलाई प्रफुल्लित भएका थिए र तिनले देखे अनि रमाए। अब्राहमले वास्तव नै परमेश्वरमा विश्वास गरेका थिए। अघि हाम्रो सञ्चालक ज्यूले पढ्नु भएको प्रतिज्ञामा उनले विश्वास गरेका थिए कि आउनुहुने मसीह माथि उनीहरूले विश्वास गरेका थिए र उनको त्यही विश्वास धार्मिकतामा गनियो। र आज हाम्रो ख्रिस्ट यीशुमाथि राखिएको विश्वासमा नै ख्रिस्ट यीशुको धार्मिकता हामीहरूमाथि पनि गनिनेछ। यो यहाँ पुरानो नियम र नयाँ नियममा बचाउने तरिकाहरू दुईवटा छ भनेर भन्नुभएको छैन, त्यहाँ एउटै मात्रै तरिका छ। परमेश्वरले मानिस पापी मानिसहरूलाई उद्धार गर्ने बचाउने तरिका भनेको केवल एउटा छ, एउटै मात्रै ढोका छ, एउटै मात्रै, त्यो हो ख्रिस्ट यीशु, ख्रिस्टको सुसमाचार। पुरानो नियममा अब्राहमले पनि ख्रिस्टको दिन उनले देखे, उनले पनि आउनुहुने मसीहमाथि विश्वास गरे। तर आज हामीले आइसक्नु भएको मसीह जो ख्रिस्ट यीशुमाथि विश्वास गर्छौँ। त्यहाँ पुरानो नियममा परमेश्वरले बचाउने तरिका फरक थियो, नयाँ नियममा आएर उहाँले बचाउने तरिका फरक होइन। परमेश्वरको बचाउने तरिका केवल एउटै मात्रै छ, पुरानो नियममा पनि नयाँ नियममा पनि, त्यो ख्रिस्ट यीशुमाथिको विश्वास, ख्रिस्टको सुसमाचारमाथिको विश्वास। पद सन्ताउनमा हेर्नुहोस् न, अझै उनीहरूले के भन्छन्। तिमी अझै 50 वर्ष पुगेका छैनौ, त के तिमीले अब्राहमलाई देखेका छौ? फेरि पनि उनीहरूले शब्दलाई परिवर्तन गरेका छन्। के परिवर्तन गरे? ख्रिस्टले माथि भन्नुहुन्छ कि अब्राहमले चाहिँ उहाँको दिन देखे भनेको छ, भने उनीहरूले चाहिँ तिमीले अब्राहमलाई देखेका छौ। देख्नुहुन्छ फरक, अब्राहमले ख्रिस्टको दिन देखे, तर यहाँ यहुदीहरूले कसरी प्रयोग गरिरहेको छ भने तिमीले चाहिँ अब्राहमलाई देख्यौ, कि अब्राहम त्यति बेलाको भने ख्रिस्ट यसोलाई उनीहरूले होच्याइरहेका छन् कि तिमी त भर्खरको बच्चा हो, होइन अहिलेको भाषामा भने नि हिजोको अन्डा आजको चल्ला यस्तो भन्ने हो, त्यही भनिरहेको छन्। तर अब यीशुले वास्तवमा के जवाफ दिनुहुन्छ हेर्नुहोस् न। यीशुले तिनीहरूलाई भन्नुभयो, साँच्चै म तिमीहरूलाई भन्दछु, अब्राहम हुनुभन्दा अघिबाटै म हुँ। खास म हुँ हुनुपर्ने हो, त्यहाँ छँदैछु भनेर नेपालीमा अनुवाद भएको छ, अङ्ग्रेजीमा आई एम भन्ने शब्द प्रयोग गरेको छ। यो जब हामी म हुँ भन्ने शब्द हामी सुन्छौँ, हामी जब पाउँछौँ, पुरानो नियममा हामी जान्छौँ, प्रस्थान 3 अध्यायमा, जहाँ परमेश्वरले आफ्नो नाम बताउनु भएको छ। यो चाहिँ परमेश्वरले आफ्नो नाम दिनुभएको छ, म चाहिँ परमेश्वर। यहाँ ख्रिस्ट यीशुले आफ्नो ईश्वरत्व, डेटी अफ क्राइस्ट, यहाँ उहाँले प्रस्तुत गर्नुभएको छ, म परमेश्वर हुँ। उहाँले यो भनिराख्नु भएको छैन कि अब्राहमभन्दा अगाडि मात्रै म त्यो एक्जिस्ट भएको होइन, उहाँले त म हुँ भन्ने शब्दले चाहिँ कि सृष्टि हुनुभन्दा अगाडिको कुरा, सृष्टि हुनुभन्दा अगाडि, समयको सुरुवात हुनुभन्दा अगाडि नै देखिको म परमेश्वर हुँ। अनि परमेश्वर उहाँ हुनुहुन्छ, उहाँले अब्राहम हुनुभन्दा अगाडि म थिएँ भन्नुभएको छैन, म हुँ। कि अनन्त विगत, अनन्त अनन्त विगतदेखि, अघि हामीले 17 पदमा पनि, 17 अध्यायको 5 पदमा पनि हामीले हेरेको थियौँ, त्यही अनन्त विगतदेखिको यीशुले हुन्छ म हुँ, कि अब्राहम हुनुभन्दा अगाडि म, जुन म परमेश्वर हुँ, जो इम्मानुएल हुँ भन्ने कुरा उहाँले गर्नुहुन्छ। तर यहाँ उनीहरूले के गरे हेर्नु, उहाँको जवाफलाई, तर तिनीहरूले उहाँलाई हान्न भनी ढुङ्गा टिपे, तर यसो लुकेर मन्दिरबाट बाहिर निस्किजानुभयो। कि यो चाहिँ जब यहुदीहरूको व्यवस्थामा कसैले परमेश्वर हुँ भनेर दावी गर्थ्यो भने उनीहरूलाई ढुङ्गाले हानेर मार्ने नियम थियो, यहाँ उनीहरूले त्यो नियमलाई आफ्नो हातमा लिएको हामी पाउँछौँ, किनभने उनीहरू आफैले ढुङ्गा टिपेका छन् कि उनीहरूले शासक कहाँ लाने विचार गरेका छन्, कि उनीहरूले नै ढुङ्गा टिपे, आफ्नो त्यो नियमलाई, व्यवस्थालाई उनीहरूले आफ्नो हातमा लिएका छन्। हामी जुन लेवीको पुस्तकमा पाउँछौँ कि त्यो नियमको बारेमा. तर यीशु त्यहाँबाट बाहिर जानुभयो किन? के ख्रिस्ट डराउनु भयो कि यहाँ माथि त म परमेश्वर हुँ भन्दै हुनुहुन्छ होइन? तर यहाँ किन बाँक्नुभयो? किनकि उहाँको समय आएको थिएन. उहाँ जुन क्रुसमा मर्ने समय उहाँको आएको थिएन. उहाँ यसरी मर्नुपर्ने थिएन, उहाँ क्रुसमा मर्नुपर्ने थियो. त्यसै कारण उहाँ यहाँबाट जानुभयो. त्यसै कारण प्रिय मित्रहरू, म तपाईँलाई यही भन्न चाहन्छु कि यदि हामी ख्रिस्ट येशूमा छौँ भने हामीले साँचो मृत्युलाई हामी देख्ने छैनौँ. तर यदि हामी कोही पनि ख्रिस्टमा छैनौँ भने हामीले त्यो मृत्युको सामना गर्नुपर्ने हुन्छ र उहाँको जुन परमेश्वरको न्यायमा पर्नु चाहिँ सबैभन्दा ठुलो कुरा हो. र जब हामी ख्रिस्ट येशूमा विश्वास गर्छौँ, जो उहाँलाई हाम्रो मालिक, हाम्रो उद्धारकर्ता भन्छौँ, तब यो मृत्युहरू उहाँको मृत्युमा निलिएको छ. उहाँको मृत्यु र पुनरुत्थानमा यही मृत्युको खिल निकालिएको छ. त्यसै कारण उहाँले भन्नुहुन्छ कि यदि कसैले मेरो वचन पालना गर्यो भने त्यसले मृत्यु कहिले देख्ने छैन. के तपाईँ ख्रिस्टमा हुनुहुन्छ? कि ख्रिस्टमा विश्वास गर्नुभएको छ? यदि तपाईँ ख्रिस्टमा विश्वास गर्नुभएको छ भने चाहे हामी शारीरिक रूपमा जसरी मरौँला, तर हामीले त्यो वास्तविक मृत्यु देख्ने छैनौँ. हामी मरेको समयमा नै हामी उहाँसँगै हुनेछौँ, जुन हामीले अनन्त जीवन हामीले पाउनेछौँ, जुन कहिले पनि नमर्ने जीवन हुनेछ. आउनुहोस् प्रार्थना गरौँ.